अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
आज छठ पर्व तराई मधेसमा धुमधामका साथ मनाइँदै, बागेले उम्मेदवारी फिर्ता लिए, चुनावमा प्रतिस्पर्धा गर्न सहज, बाँकेमा चुनावी जोड घटाउ सुरु।
बाँकेका बाढी प्रभावित क्षेत्रमा मलेरिया रोगको संक्रमण, 32 जनामा रोग देखियो, मलेरिया नियन्त्रणका लागि कीटनाशक औषधि छर्किँदै।
कर्णाली रोजगारमा कमिसनको खेल, बैतडीमा 6 वर्षदेखि लघु जलविद्युत आयोजना बनेन, पूर्वी रुकुम जिल्लामा कार्यालय खुलेनन्।
र सुर्खेतमा 500 प्रहरी अपुग, निर्वाचनमा सुरक्षा चुनौती, नेपालगञ्जमा सिरक डस्नाको सिजन सुरु।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क 1 वर्षको बीमा, स्क्रैच कार्ड मार्फत रु 1 लाखसम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai
पश्चिम डायरीको सुरुमा आज छठ पर्व तराई मधेसमा धुमधामका साथ मनाइँदैछ। तराई मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा रहेको छठ पर्व आज सूर्य भगवान र छठी माताको पूजा आराधना गरी मनाइँदैछ। कार्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवत रूपमा सुरु हुने छठ पूजा र सप्तमीसम्म 4 दिन मनाइन्छ। मङ्गलबारदेखि विधिवत रूपमा सुरु भएको छठ पूजाको दोस्रो दिन पञ्चमी तिथि अर्थात् बुधबारका दिन हिजो व्रतालुले निर्जला व्रत सुरु गरेका छन्। छठको दोस्रो दिन पञ्चमी तिथिको दिनलाई खर्ना भनिन्छ। खर्ना परेको बुधबार व्रतालुहरू गाईको गोबरले लिपपुट गरी अर्बा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुभूषित गरी व्रतालुहरू दिनभर उपवास बसेका थिए। बुधबार साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खिर रसिया तथा गहुँको रोटी प्रसादका रूपमा पकाएका थिए। उक्त प्रसाद अर्थात् रसियाब रोटी चन्द्र दोएपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुले प्रसाद ग्रहण गरेर बुधबार बेलुकीदेखि निर्जला व्रत सुरु गरेका हुन्। खर्नाको भोलिपल्ट अर्थात् आज परेको षष्ठी तिथिको दिन छठ पर्वको मुख्य दिन हो। यस दिनलाई सन्झिया घाटे भनिन्छ। व्रतालुहरू आज दिउँसोको समयमा नुहाई धुवाई गरी नयाँ चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी पोखरी तालाबमा तयार पारिएको छठी घाटमा जान्छन्। घर वरिपरिका सबै सदस्य पनि नुहाई धुवाई गरी चोखो भई नयाँ लुगा लगाएर छठी घाटमा पुग्छन्। छठी घाटमा चोखो माटोले बनाइएको पूजास्थल शिर सोता छेउमा बसेर व्रतालुहरूले छठी माता र सूर्य भगवान्सँग जोडिएका पारम्परिक गीत समेत गाउँछन्। यसैबीच नेपालगञ्जको बागेश्वरी मन्दिर तलाउ पनि अहिले पूजाका लागि सजाइँदैछ। आजको अन्नपूर्ण पोस्टमा क्रान्ति शाहले खबर लेख्नु भएको छ।
बझाङमा हिजो 5 जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधि र प्रदेश सभा उम्मेदवारी दिएकाहरूले पार्टी केन्द्रको दबाव र आश्वासनमा नाम फिर्ता लिएका हुन्। एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेताले उम्मेदवारी झिकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पार्टी केन्द्रको लोकतान्त्रिक गठबन्धनमा आबद्ध हुने निर्देशनपछि प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका विश्वप्रकाश जेठाराले उम्मेदवारी फिर्ता लिनुभएको हो। प्रदेश सभा कका लागि उम्मेदवारी दिएका सोही दलका जगत बहादुर सिंह र खका तारादत्त पण्डितले पनि उम्मेदवारी फिर्ता लिनुभएको हो। एमालेका तर्फबाट बागी रहेका प्रतिनिधि सभाका उम्मेद्वार गोपाल खड्का र प्रदेश कका शेरबहादुर बोहराले पनि उम्मेदवारी फिर्ता लिनुभएको हो। त्यस्तै रुकुममा पूर्व बागीले नाम फिर्ता लिएपछि वाम गठबन्धनबाट उम्मेद्वार बनेकालाई प्रतिस्पर्धा गर्न सहज हुने भएको छ भने डोटीमा यति बेला नेता डोटीमा यति बेला जिल्ला नेताविहीन बनेको छ। टिकट चाहियो भन्दै उनीहरू काठमाडौँ तथा धनगढी गएपछि जिल्ला नेताविहीन बनेको हो। काङ्ग्रेस, एमाले, माओवादी लगायत दलका अधिकांश नेता बाहिर भएपछि जिल्लाको चुनावी माहौल अझै तात्न सकेको छैन। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
उम्मेद्वारका लागि जिल्लाबाट सिफारिस भएका नेताहरू काठमाडौँमा रहेका बेला बाँकीमा भने चुनावी जोडघटाउ हुन थालेको छ। चाडपर्व सकिए लगत्तै बाँकीको राजनीतिक वृत्तमा चुनावी जोडघटाउ सुरु भएको हो। पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्व सभापति सुशील कोइरालाको गृह जिल्ला भएकाले पनि चुनावी जोडघटाउले बढी महत्त्व पाएको सर्वसाधारणको बुझाइ छ। बाँकी जिल्ला प्रदेश नम्बर 6 र 7 को समेत प्रवेशद्वार भएकाले यहाँ राजनीतिक प्रभाव बढी हुने भएकोले राजनीतिक दलहरूले बाँकीका राजनीतिलाई प्रतिष्ठाको विषय बनाउने गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका र डुवा गाउँपालिका मिलाएर बनाइएको प्रतिनिधि सभा क्षेत्र नम्बर 2 मा 27 वटा वडा रहेका छन्। यस क्षेत्रबाट नेपालगञ्ज उपमहानगरपालिकाको 16 र 17 नम्बर वडा झिकिएको छ। स्थानीय तहमा राजनीतिक दलहरूले प्राप्त गरेको आधारमा क्षेत्र नम्बर 2 मा नेपाली कङ्ग्रेसले सबैभन्दा धेरै मत प्राप्त गरेको खबर आजको रितम्बरामा छापिएको छ।
जिल्लामा सञ्चालित कर्णाली रोजगार कार्यक्रमबाट प्राविधिक र कर्मचारीले मागसहित कमिसन लिने गरेको खुलासा भएको छ। आर्थिक वर्ष 2073-74 सञ्चालित योजनाबाट प्राविधिक र कर्मचारीले उपभोक्तासँग खुलियाम कमिसन लिने गरेको खुलेको हो। कार्यक्रम कर्णाली क्षेत्रसँग जोडिएका उत्तरी क्षेत्रमा सञ्चालन भइरहेको छ। आजको नागरिक दैनिकमा कृष्ण ओलीले लेख्नु भएको छ, यो बाजुराको खबर हो।
बाँकेको बाढी प्रभावित क्षेत्रमा मलेरियाको सङ्क्रमण देखिएको छ। बाढी प्रभावित क्षेत्रमा हालसम्म 32 जनामा मलेरियाको सङ्क्रमण फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा मलेरिया सार्ने लामखुट्टी वृद्धि भएपछि प्रभावित क्षेत्रमा मलेरियाको सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका भेन्टर कन्ट्रोल सहायक रत्नलाल शर्माले जानकारी दिनुभयो। उहाँले राप्ती सुनारी गाउँपालिकाका वडा नम्बर 2, 3, 4 र 5 का नरैनापुर, डुडुमा र बैजनाथ गाउँपालिकामा मलेरियाको सङ्क्रमण देखिएको बताउनुभयो। अन्य ठाउँका मानिसमा पनि मलेरियाको सङ्क्रमण देखिएको छ, तर बाढी प्रभावित क्षेत्रमा यसको सङ्क्रमण बढी देखिएको छ, शर्माले भन्नुभयो। उहाँले दसैँ तिहारका बेला मानिसको आवतजावत र ओहोरदोहोर हुन धेरै हुने भएकाले मलेरियाको सङ्क्रमण फैलिने गरेको बताउनुभयो। उहाँले बाढी प्रभावित क्षेत्रमा लामखुट्टी वृद्धि भएकाले साबिकका कचनापुर, बैजापुर, बिनौना, होलिया, गङ्गापुर गाविसमा मलेरियाको सङ्क्रमण देखिएको बताउनुभयो। मलेरियाको सङ्क्रमण देखिएकाहरूको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा मलेरियाको सङ्क्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले मलेरिया रोगबाट बढी प्रभावित राप्ती सुनारी गाउँपालिकाका विभिन्न वडामा मलेरिया र कालाजर रोग नियन्त्रणका लागि कीटनाशक औष विषादी छर्किने अभियान समेत सुरु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले मलेरिया र कालाजोर विरुद्ध बाढी प्रभावित क्षेत्रमा विषादी छर्किरहेका बेला बाढी प्रभावित अधिकांशलाई मलेरिया रोगका बारेमा जानकारी नै छैन आजको नयाँ पत्रिकामा विश्वराज पसल डङ्गियाले लेख्नु भएको छ।
पञ्चेश्वर गाउँपालिका 2 मा रहेको मटेला गाड लघु जलविद्युत आयोजना 6 वर्षसम्म पनि बन्न सकेको छैन। लघु जलविद्युत आयोजना निर्माणका लागि ल्याइएका सामग्री समेत अलपत्र अवस्थामा छन्। गरिबी निवारण कोषको आर्थिक प्राविधिक सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा सञ्चालित योजना सम्पन्न गर्न उपभोक्ता समितिको उदासीनताका कारण निर्माणाधीन विद्युत आयोजना अलपत्र परेको हो। मुहानको 125 mm पानी विद्युत गृहसम्म पुग्नुपर्ने भए पनि नहर कच्ची र लामो भएकाले 50 mm मात्रै पानी आउँदा आयोजनाको काम रोकियो। यो बैतडीको खबर हो। आजको नागरिक पश्चिमेलीमा बिरा गडालले लेख्नु भएको छ।
जाडो महिनाको सुरुवातसँगै कोहलपुर र नेपालगञ्ज बजारमा सिरक डस्नाको सिजन सुरु भएको छ। कपडा व्यापारी कामदार लगाएर सिरक डस्ना बनाउने र बिक्री थालेका छन्। सिरक डस्नाको माग र व्यापार बढ्ने भएपछि यसको निर्माणमा व्यापारी जुटेका छन्। दिनभर ज्यालामा सिरक डस्ना बनाएर आमदानी गर्ने युवा पनि प्रशस्त भेटिने गर्छन्। चान्द सिरक इन्टरप्राइजेस बिपी चौक नेपालगञ्जका सञ्चालक मोहम्मद आयसले असोज अन्तिमदेखि सिरक र डस्नाका सामान बनाउन सुरु भएको बताउनुभयो। पसलमा सिरक डस्ना, सिरानी, सिरानीको खोल, कुसन र बलेस्टर निर्माण हुन्छ। उहाँले भन्नुभयो, गर्मीमा घाटामै व्यापार हुन्छ, चिसोमा आमदानीको समय हो। आजको नागरिकमा टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा साना हतियारका कारण बाँकेमा सुरक्षा चुनौती बढ्दै,
विशेष गरी यो सानो हतियारहरू लगायतका अन्य सुरक्षालाई थ्रेट हुन सक्ने विषयवस्तुतिर अलि फोकस हुन लागेको।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363389।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पत्थरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081520872 र 98582182।
बीएससी सीएसआईटीमा फर्ना खुल्यो। एस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा त्रिवी अन्तर्गत जुनसुकै क्याम्पसबाट फारम भरी प्रवेश परीक्षामा पास गरेका विद्यार्थीहरूको भर्ना सुरु गरिएको छ। फर्स्ट कम फर्स्ट बेसिसमा भर्ना हुने, सिट संख्या सीमित भएको हुँदा आफ्नो भर्ना सुनिश्चित गर्न सूचित गरिन्छ। कक्षा यही कार्तिक 19 गतेदेखि सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ। यसका साथै त्रिवीको निर्णय अनुसार व्यवस्थापन संकाय अन्तर्गत बिपिए ब्याचुलर अफ पब्लिक एडमिनिस्ट्रेसन, मानविकी संकाय अन्तर्गतको बिसिए ब्याचुलर अफ कम्प्युटर एप्लिकेशन कार्यक्रमको यसै शैक्षिक सत्रको भर्नाका लागि फारमहरू वितरण भइरहेको समेत सहर्ष जानकारी गराउँदछौ। क्याम्पस प्रमुख महेन्द्र बहुमुखी क्याम्पस त्रिवी नेपालगञ्ज। सम्पर्क नम्बर 98582540।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
पछिल्लो समय बाँकीमा प्रत्येक दिन साना हतियार सहित व्यक्तिहरू पक्राउ परिरहेका छन्। लगातार जसो प्रयोग हुन थालेका साना हतियारहरू धेरै जसो भारतबाट आएका छन्। यसैबीच बाँकीमा बढ्दै गएको सुरक्षा चुनौती र प्रहरी सक्रियताका विषयमा थप कुराकानी गर्दै बाँकीका प्रहरी नायब उपरीक्षक सुधीर राज शाही।
बाँकेमा तुलनात्मक रूपमा पहिलाको भन्दा बाँकी जिल्लामा चाहिँ साना हतियारहरूको संख्या, जुन त्यो कारोबार हुने जुन पक्राउ पर्ने संख्याहरू, जुन देखिने संख्या भनौँ न, यो चाहिँ धेरै कम भएको हो। पहिला द्वन्द्वकालमा अनि सशस्त्र द्वन्द्व, जुन त्यो सशस्त्र विद्रोहहरू, भूमिगत सशस्त्र विद्रोहहरूको त्यो कालमा चाहिँ धेरै नै छ्यापछ्यापी व्याप्त थियो। सुरक्षा निकायको अनुसन्धान, सुरक्षा निकायको परिचालनले गर्दाखेरि बिस्तारै घट्दै आइरहेको छ। यो अहिले यसपालि पनि हामीले यो तपाईँलाई उपलब्ध गराएर डेटाअनुसार देख्न सक्छौँ। अहिले हामीले यो हतियारै सम्बन्धमा अहिले हामीले 3 चाहिँ नियन्त्रणमा लिएको छौँ, कटअफ पिस्तोलहरू नै। अनि यो अहिले चाहिँ त्यति हतियार संलग्न भएका घटनाहरू चाहिँ हामीले त्यति पाउँदैनौँ। अहिले
कहाँबाट आउँछन् नि साना हतियारहरू?
हतियारहरू अहिलेसम्मको ट्रेन्ड देख्दाखेरि चाहिँ सीमापारीबाट नै आएको चाहिँ हामीले देखिरहेछौँ।
यो साना हतियारको चाहिँ यो पछिल्लो अवस्था पक्राउलाई हेर्दाखेरि यो खुला सिमानाकाले गर्दाखेरि पनि बढी देखिन्छ। सीमामा चाहिँ हाम्रो सुरक्षा अवस्था कमजोर भएको हो।
खुला सिमाना हाम्रो बाँके मात्र होइन, तराईको जिल्लाहरूमा खुला सिमाना सुरक्षाको लागि च्यालेन्ज नै हो। सुरक्षाको मुख्य च्यालेन्ज नै खुला सिमाना हो। यसमा प्रहरीले सक्ने चाहिँ हामीले यहाँ तैनाती गर्ने आफ्नो सुरक्षा संयन्त्र प्लस सुरक्षाको सिलसिलामा हामीले सीमावर्ती प्रहरी युनिटहरूसँग सुरक्षा निकायहरूसँग पनि बारम्बार हामीले समन्वयात्मक मिटिङहरू गरेर हामीले कामहरू गरिरहेका छौँ। यसबाट हामीले धेरै राम्रो सफलताहरू पाइ पनि रहेका छौँ।
बढी जसो यो कटुवा पिस्तोल चाहिँ पक्राउ भएको छ, यो केमा परेको लागि हुन्छ?
पहिला चाहिँ यो एक्सटर्सनको लागि भूमिगत सशस्त्र समूहहरूले एक्सटर्सनको लागि चाहिँ युज गरेको देखिन्थ्यो। आज जुन त्यो देख्नु भएको यो हतियार चाहिँ यो सामान्य उसमा चाहिँ कटुवा पिस्तोल भनेर भन्छ, यो होममेड वेपन हो, यो हतियार सानो हतियार हो। यो यसमा प्रयोग हुने एम्युनिसन चाहिँ लामो हतियारको एम्युनिसन चाहिँ प्रयोग हुन्छ यसमा। यो होममेड हतियार हो, यो चाहिँ कुनै फ्याक्ट्रीमा बनेको फ्याक्ट्रीमेड हतियारहरू होइन। यो यस्ता खालका हतियारहरू चाहिँ विभिन्न समूहहरू जस्तै अब कसैले एक्सटर्सनको लागि त्यो आफ्नो उद्देश्य चाहिँ गलत उद्देश्य राखेर एक्सटर्सनको लागि आफूसँग हतियार भयो भने अलिकति मनोबल बढेको अनुभव हुने खालको ग्रुपहरूले पनि राख्न सक्ने त्यस्तो चाहिँ देखिन्छ, त्यस्तो मिसयुज हुन सक्ने चाहिँ देखिन्छ।
र अन्त्यमा अब हुने यो सङ्घ र प्रदेशको चुनावमा हतियार बिक्रीले गर्दा सुरक्षा चुनौतीलाई पनि केही असर परेको छ कि छैन?
यसले डेफिनेटली सुरक्षामा त यो एउटा चुनौती नै हो, हाम्रो सुरक्षामा त यो एउटा सानो हतियारहरू त मुख्य चुनौती नै रहन्छ। त्यही भएर नै हामी अहिले विशेष गरी यो सानो हतियारहरू लगायतका अन्य सुरक्षालाई थ्रेट हुन सक्ने विषयवस्तुतिर अलिक फोकस हुन लागेको, त्यही अपरेसनको सिलसिलामा नै यो हतियार पक्राउ परेको हो।
यसैबीच यता प्रहरीले हतियार सप्लाई गर्न बाँके आइपुगेका एक भारतीय युवकलाई कटुवा पिस्तोल सहित पक्राउ गरेको छ। बाँके गनापुरबाट पक्राउ परेका भारत बहराई जिया गाउँ बस्ने 25 वर्षीय रमजान खानलाई संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गनापुरबाट मंगलबार पक्राउ गरेको हो। हिजो पत्रकार भेटघाट गरी प्रहरीले घटनाबारे विषयहरू सार्वजनिक गरेको छ। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर 6 का 7 जिल्लाका लागि 500 बढी प्रहरी अपुग्छन्। 7 जिल्लाका 599 मतदान केन्द्र र 510 मतदान स्थलका लागि 6 नम्बर प्रदेश प्रहरी कार्यालयसँग 4000 हाराहारीमा मात्रै जनशक्ति छ। कर्णालीका 5 सहित जाजरकोट र रुकुममा पहिलो चरण मङ्सिर 10 गतेमा प्रतिनिधि सभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ। भौगोलिक विकटता, स्थानीय तहको निर्वाचनको समीक्षा, दलहरूको प्रभाव र प्रतिस्पर्धाका आधारमा मतदान स्थल र मतदान केन्द्रमा 8-15 प्रहरी खटाउनु पर्ने अवस्था छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख एआइजी रणबहादुर चन्दले भन्नुभयो। उता पूर्वी रुकुममा असोज 19 नयाँ जिल्ला घोषणा गरिएको, पूर्वी रुकुममा सबै जिल्ला स्तरीय सरकारी कार्यालय स्थापना हुन सकेका छैनन्। सरकारले तत्काल 7 कार्यालय स्थापना गर्ने भनेको थियो। हाल पूर्वी रुकुममा जिल्ला प्रशासन, प्रहरी, जिल्ला समन्वय समिति, राष्ट्रिय अनुसन्धान कार्यालय मात्र स्थापना भएका छन्। आजको नागरिकमा खबर छ।
स्थानीय तहले खरिद प्रक्रियामा अलमल गर्दा दाङका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुन थालेको छ। औषधि नियमित आपूर्ति हुन नसकेपछि स्वास्थ्य संस्थामा अभाव देखिन थालेको हो। अधिकार पाएको लामो समय बितिसक्दा पनि सरकारले तोकेका विभिन्न प्रकारका निशुल्क औषधि व्यवस्थापन गर्न दाङका स्थानीय तहलाई सकस परेको छ। आजको अन्नपूर्ण पोस्टमा गोपाल शर्माले लेख्नु भएको छ।
बाँकी जानकी गाउँपालिका 6 रिठापुरका 74 वर्षीय वंशराम हरिजनको दायाँ आँखा सधैँ चलाउने, दुख्ने, आँसु बगिरहने र धमिलो देख्ने गर्थ्यो। उहाँले आँखाको समस्यालाई सामान्य रूपमा लिनुभयो। पैसा धेरै खर्च हुने भएकाले नेपालगञ्जमा आएर आँखा जाँचाउने आँट गर्नुभएन। दैनिक घर ज्यालाको काम गर्ने उहाँको आँखामा समस्या आउँदै सम्मा खासै ठुलो रूपमा नलिँदा मोतियाबिन्द भएको भेटियो। बुधबार हिजो वडा कार्यालयमा आयोजित निशुल्क आँखा शिविरमा जब हरिजनले आँखा चेक जाँच गराउनुभयो अनि मोतियाबिन्द भएको प्रमाणित भएको खबर आजको नागरिकमा टेकेन्द्र बस्यालले लेख्नु भएको छ।
ज्योति विकास ब्याङ्क लिमिटेड र राप्तीभेरी विकास ब्याङ्कले हिजोबाट औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छन्। नेपालगञ्जमा प्रधान कार्यालय रहेर सञ्चालनमा रहेको राप्तीभेरी विकास ब्याङ्क राष्ट्रिय स्तरको ज्योति विकास ब्याङ्कमा गाभिएर एकीकृत कारोबार सुरु भएको हो। दुवै ब्याङ्कका पदाधिकारी, शेयरधनी, कर्मचारी, ब्याङ्कर्स लगायतको उपस्थितिमा हिजो नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले उद्घाटन गरेर एकीकृत कारोबार शुभारम्भ गर्नुभएको हो। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले लेख्नु भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमाले निकट अनेरा सिबिउले ताला लगाएको छ। करार कर्मचारी छनौटका लागि बनेको परीक्षा समितिले अनियमितता गरेको भन्दै अस्पताल प्रशासनमा ताला लगाइएको हो। तालाबन्दीका कारण प्रशासनका सम्पूर्ण कामकाज ठप्प भएको छ। नागरिकमा खबर छ, पश्चिम डायरीमा छठ पर्वको महत्व।
छठ पर्व का बहुत बड़ा महत्व है, इससे मनोकामना भी पूरा होता है, अन्याय भी बहुत से सारे दुख जो है उसका दूर हो जाता है।
लगायत का सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
ए सोनु, के सोचिराको?
हेर न सानु, आर्थिक अवस्था साह्रै बिग्रियो, सुधार गर्न कोरिया जाउँ कि भनेर सोच्दैछु।
कोरिया जानका लागि त कोरियन भाषा पढ्न पर्यो नि।
पढ्न त पढ्ने, तर कहाँ?
मध्य पश्चिमकै सबैभन्दा पुरानो र हालसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल E1 एजुकेसन सेन्टर लाटेकोइले सुर्खेत छँदैछ नि। त्यहाँ त शान्त, सुन्दर र रमणीय वातावरणमा अत्याधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सिकाइन्छ नि, त्यही जाने
हो। तपाईँहरू पनि विगत 11 वर्षदेखि अध्ययनरत दक्ष प्रशिक्षकसँग कोरियन भाषा सिक्न चाहनुहुन्छ भने सुर्खेतको लाटेकोइलीमा रहेको E1 एजुकेसन सेन्टरलाई सम्झनुहोस्।
यस वर्षको PBT तथा CBT का कक्षाहरू सञ्चालन भइसकेको र सीमित विद्यार्थीलाई भर्ना लिइने भएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न हुन अनुरोध गरिन्छ।
प्रशिक्षक श्री डायमन्ड ज्योति शर्मा, E1 एजुकेसन सेन्टर लाठीकोइली सुर्खेत। सम्पर्क नम्बर 98-585-738 र 98-161-99-738।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज FM र बर्दियामा साथी FMमा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार FM.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। आराध्य देव सूर्यको उपासना गरी आज छठ पर्व हर्षोल्लासका साथ मनाइँदैछ। नेपालगञ्जको बागेश्वरी मन्दिरको तलाउमा आज विशेष पर्वको रूपमा मनाइने गरिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ दिई भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व सकिन्छ। यसमा कठोर व्रत बस्ने गरिन्छ। यसैबीच साथी सम्भुथारूले बागेश्वरी मन्दिरमा भेटिएका व्रतालुहरूसँग छठ पर्वको महत्त्वबारे सोध्नु भएको छ।
विमला शर्मा, बहुत धार्मिक छठ मैया है, सबकी मनोकामना पूरी करती है। जिसके बच्चे नहीं है, जिसका पति बीमार है, जिसको उम्र के लिए, परिवार के लिए, प्रजा के लिए, धन संपत्ति के लिए और जिस पे दुख विपता है, उसके बहुत मैया बहुत जल्दी पूरा करती है। जिसके घर द्वार नहीं है, उसको मैया सब कुछ देती है।
भगोली वर्मा, ये छठ पर्व का बहुत बड़ा महत्व है, इससे मनोकामना भी पूरा होता है। इसमें आपका जो कोई मन्नत मांगा है, जैसे कि हमारा बच्चा नहीं है, तो इसका पूजा करने से उसका बच्चा भी होता है और अन्याय भी बहुत से सारे दुख जो है उसका दूर हो जाता है। पूजा ये बहुत सर सफाई से होता है और ये जैसे नदी है तो नदी में पूजा होता है, जैसे नदी नहीं है तो तालाब है, तालाब में पूजा होता है अक्सर करके।
पूजा गोयन, छठ माई की पूजा का बहुत बड़ा महत्व है। इसकी जो भी पूजा करता है, हर एक मनोकामनाएं पूरी होती है। पूजा का हर एक सामान नहा धो के किया जाता है, बिना नहाए नहीं छुआ जाता है। हर एक बर्तन साफ सुथरे होने चाहिए, जगह साफ होनी चाहिए। मनोकामना जैसे कि किसी के कोई बच्चे नहीं हो रहा है, किसी के कोई दिक्कत है, किसी के कोई ब्लड प्रेशर है, शुगर है, कोई मनोकामना मानता है तो उसको पूरी होती है, ये मतलब देखा हुआ है।
पीयूष गोयल, छठ प्रभा एक भगवान की पूजा है, हर आदमी अपनी इच्छा अनुसार मनाता है इसको। मैं तो 24 घंटे का तो व्रत होता है, इसमें बिना पानी के 24 घंटे बाद ही इसका पारण होता है, नदी के किनारे मनाया जाता है। इसको मनाने से जो भी आप मनोकामना करेंगे, जो भी आपकी इच्छा होगी वो पूरी होगी, जो भी बाधाएं हैं वो दूर होती है, भगवान खुश होते हैं।
अनीता गोयल, छठ की पूजा जो भी करता और जो भी मन में करके ये व्रत या पूजा करता है, उसकी मनोकामना
मनोकामना जरूर पूरी होती है, ये मतलब देखा गया, ये सत्य है। मन में जिसकी जो इच्छा रहती है, जैसे मान लीजिए कोई के बच्चा नहीं हो रहा है, या कोई को जिसकी जो जरूरत अनुसार कोई भी इच्छा हो, लेकिन ये पूजा बहुत साफ सफाई से की जाती है। मतलब पैर में चप्पल नहीं होनी चाहिए पूजा के आसपास, और जो भी होता है एकदम फ्रेश होना चाहिए। सारे चीज इसमें नए इस्तेमाल होते हैं।
यसै नेपाल र भारतको उत्तरी क्षेत्रमा हिन्दूहरूले पुत्र पति र परिवारको कल्याणको कामनाका लागि षष्ठी भगवतीको पूजा अर्चना गरी मनाउने एक महत्त्वपूर्ण पर्व छठ पर्व बर्दियामा पनि धुमधामका साथ मनाइने भएको छ। मिथिला सांस्कृतिक प्रतिष्ठानले गुलरियामा विविध कार्यक्रम गरी छठ पर्व मनाउने सो प्रतिष्ठानका सल्लाहकार सुधाकर मिश्राले बताउनु भयो। विगत वर्ष झैँ यस वर्ष पनि गुलरिया स्थित सूर्य नदीको किनारमा मुक्ति नारायण भादाघाटमा सांस्कृतिक कार्यक्रम पूजाआजा लगायतका विविध कार्यक्रम गरी छठ पर्व मनाउने तयारी सुरु भएको छ। हिजो साँझ छठ पर्वको मुख्य दिन अर्थात् तेस्रो दिनको अवसरमा गुलरियाको सरयू बबई नदी किनारमा पर्ने मुक्ति नारायण भादाघाटलाई बेहुली झैँ सिँगारेर पानी समेत नपी निराहार बसेका व्रतालुहरूले हिजो साँझ पख सूर्य नदीको किनारमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्ने, प्रसाद चढाउने र रातभर भजन कीर्तन गर्ने आयोजकले जनाएको छ। छठ पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यको पूजा आजा गरी ठकुवा भुसुवा फलफुल र मिठाई जस्ता प्रसादहरू अर्पण गर्ने र घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत खोल्ने मिथिला सांस्कृतिक प्रतिष्ठानका सल्लाहकार सुधाकर मिश्राले बताउनुभयो। आजको मिसन टुडेमा खबर प्रकाशित छ।
अन्न उत्पादनका लागि पकेट क्षेत्र मानिएको कैलाली कञ्चनपुरमा हिउँदे बाली लगाउने बेला रासायनिक मलको अभाव चर्किएको छ। गहुँ तोरी मसुरो लगायत हिउँदे बाली छर्ने समयमा रासायनिक मल हाल्न नपाउँदा उत्पादन घट्ने भन्दै किसान चिन्तित बनेको खबर पश्चिम टुडेमा छापिएको छ। यता नेपालगञ्जमा सामूहिक बलात्कारपछि मोबाइलबाट खिचेर अश्लील भिडियो बनाई सार्वजनिक गर्ने समूहका राजु बुढा छेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। उता डोल्पामा जिल्लाको शैक्षिक विकासका लागि 38 करोड विनियोजन गरिएको छ र निशुल्क वाइफाई शारदा सल्यानको शारदा नगरपालिकाले खलङ्गा र श्रीनगर बजारमा निशुल्क वाइफाई सेवा समेत विस्तार गरेको छ। यता अछाममा जयगढ गाउँपालिका 5 का नवराज साउद स्नातोत्तर उत्तीर्ण हुनुहुन्छ। शैक्षिक योग्यताका लागि कागजात फोटोकपी गरेर उहाँ मङ्गलबार म्यादी प्रहरीका लागि आवेदन दिन हजारौँ युवा बीच लाइनमा बस्नुभयो। उहाँ 3 पटक नेपाल प्रहरीका लागि आवेदन दिए पनि अन्तर्वार्ताबाट बाहिरिएका थिए। आजको कान्तिपुरमा खबर छापिएको छ।
पश्चिम डायरीमा अब नागरिक मत संग्रह प्रदेश निर्वाचन प्रतिको नागरिक अपेक्षाबारे यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज 8 घसियारन टोलका अतहर हुसेन फारुकीको विचार।
नेपालमा संविधान कार्यान्वयनको महत्त्वपूर्ण दिशा र नेपालको समृद्धि र विकासको निम्ति स्थानीय तह चुनाव पश्चात यो देशको चाहिँ संग्रह प्रदेशको चुनाव सुनिश्चित गरी र देशलाई समृद्धितिर लाने यो महत्त्वपूर्ण कडीको रूपमा हो। र यो जुन अहिले मङ्सिर 10 पहिलो चरण र दोस्रो चरणमा मङ्सिर 21 चुनाव जुन तोकिएको छ र मलाई लाग्छ कि देश उत्साहित छ, जनता उत्साहित छन् र यो देशको जुन जति पनि जातीय क्षेत्रीय वर्गीय आन्दोलनहरू छन् त्यसले सम्बोधन हुन्छ जस्तो मलाई लाग्छ। पहिलो कुरा चाहिँ यो संग्रह प्रदेशको चुनाव पश्चात चाहिँ देशमा अब कतिपय ऐन कानुन बनाउनेहरू कुरो छ, त्यसले प्रतिनिधि सभाले सुनिश्चित गर्छ। त्यसै प्रदेशको सवालमा प्रदेशले कसरी हाक्ने, प्रदेशको समस्याहरू र त्यसको नीति बनाउने काम गर्ने प्रदेश सभाको हुन्छ भन्ने कुरा र प्रदेश सभाको अब इन्फ्रास्ट्रक्चरहरू तयार गर्ने, प्रदेशको चाहिँ अब यो नामाकरणकोदेखि लिएर त्यसको राजधानी तोक्ने काम र लगायतका थुप्रै कामहरू अब चाहिँ जुन एउटा जनताले आफ्नो कामको लागि भौतारिनुपर्ने होइन कुर्नुपर्ने विकासलाई पनि कुर्नुपर्ने विकासले पनि कुर्नुपर्ने जुन अवस्था थियो त्यसको अन्त हुन्छ र देश अगाडि जान्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज छठ पर्व तराई मधेसमा धुमधामका साथ मनाइँदै बागीले उम्मेद्वारी फिर्ता लिए, चुनावमा प्रतिस्पर्धा गर्न सहज, बाँकेमा चुनावी जोड घटाउ सुरु।
बाँकेका बाढी प्रभावित क्षेत्रमा मलेरिया रोगको संक्रमण, 32 जनामा रोग देखियो, मलेरिया नियन्त्रणका लागि कीटनाशक औषधि छर्किँदै।
कर्णाली रोजगारमा कमिसनको खेल, बैतडीमा 6 वर्षदेखि लघु जलविद्युत आयोजना बनेन, पूर्वी रुकुम जिल्लामा कार्यालय खुलेनन्।
र सुर्खेतमा 500 प्रहरी अपुग, निर्वाचनमा सुरक्षा चुनौती, नेपालगञ्जमा सिरक डस्नाको सिजन सुरु।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म राकेश बिदा हुन्छौँ। आज कार्तिक 9 गते बिहिबार, अक्टोबर 26 तारिक, आज छठ पर्व। एकैछिन पछि रेडियो पत्रिका बीट न्यूज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।